नेपाल दर्पणमा साथी भोजेन्द्र बस्नेतसँगै दिपा तिमलसिनाको नमस्कार। नेपाल दर्पण उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्जसँगै देशभरि विभिन्न एफएम स्टेशनहरूबाट तथा मोबाइल एप्लिकेशन र अनलाइनबाट संसारभर एकसाथ प्रसारण भइरहेको छ।
नेपाल दर्पणको साथमा करेन्ट मसला र करेन्ट चिया स्वादको झट्का।
नेपाल दर्पण शुरू गरौं मुख्य खबरका शीर्षकहरूबाट।
सड़क पूर्वाधारमा महत्वपूर्ण संरचना मानिएको नागढुङ्गा सिस्नेखोला सुरुङ मार्गको शिलान्यास, अरू सुरुङ मार्गको कामलाई पनि तीव्रता दिने सरकारको प्रतिबद्धता।
आज एउटा नयाँ स्तर नयाँ प्रविधिका साथ हामी अर्को एउटा फड्को मारेका छौं, एक कदम फेरि अगाडि बढेका छौं।
विप्लव समूहका सरलाई इन्चार्ज पौडेल प्रहरी संघको झडपमा नमारिएका मानव अधिकार आयोगको निष्कर्ष, घटनामा संलग्न प्रहरी अधिकारीलाई कार्यवाही गर्न सरकारलाई निर्देशन।
तीन महिनामा विकास खर्च जम्मा 4.5% मात्रै, राजस्व संकलनमा पनि कमी, अब सुधार हुने अर्थ मन्त्रालयको दावी।
कहाँ समस्या छ भनेर समीक्षा पनि हामीले गरिसकेका छौं, अब चाहिँ अपरेशनमा जाने हो, अब खर्च बढ्छ।
कश्मीरमा गोलाबारीपछि भारत र पाकिस्तान बीच फेरि तनाव बढ़्यो, आफूले प्रतिकार मात्रै गरेको दुवै राष्ट्रको दावी।
र महिला क्रिकेट लीग डब्ल्यूसीएलमा पोखराको सुखद अन्त्य, आईसीसीको महिला 2020 क्रिकेट वरियतामा नेपालको स्थान यथावत।
एसईई उत्तीर्ण गरी प्राविधिक शिक्षातर्फ कृषि, भेटनरी तथा इन्जिनियरिङ विषय अध्ययन गर्न इच्छुक विद्यार्थीहरूका लागि नेपाल पोलिटेक्निक इन्स्टिच्युट एनपीआई भरतपुर चितवनमा भर्नाका लागि सुनौलो अवसर।
प्राविधिक शिक्षाको अर्को नाम नेपाल पोलिटेक्निक इन्स्टिच्युट एनपीआई भरतपुर चितवनमा एसईई उत्तीर्ण गरी सीटीई भिटीको प्रवेश परीक्षा छूट भएका साथै एसईई पूरक परीक्षा उत्तीर्ण विद्यार्थीहरूका लागि कृषितर्फ बाली विज्ञान र पशु विज्ञान, इन्जिनियरिङतर्फ सिभिल, इलेक्ट्रिकल, कम्प्युटर र इलेक्ट्रोनिक्स ओभरसियर विषयमा सीमित सीटका लागि पुनः प्रवेश परीक्षा आवेदन फारम वितरण भइरहेकोले इच्छुक विद्यार्थीहरूलाई फारम भर्न सूचित गरिन्छ। फारम भर्ने अन्तिम मिति कार्तिक 17 गते, प्रवेश परीक्षा कार्तिक 23 गते। फोन नम्बर 0556-417-421-2561-524-986, मोबाइल 98-550-60-768 र 98-550-60-769।
भविष्यको लगानी हो, मनको शान्ति हो, ओ बचत। आर्थिक स्वतन्त्रता हो, आत्मविश्वास हो, आत्मा सम्मान हो, सम्पन्न जीवन हो, बचत। बचत गरौ, बचत गरौ, बचत गरौ, बचत गरौ।
धेरै छन् बचतका खुसीहरू, बचत गरौ। ग्लोबल आयनी ब्याङ्क, सबैका लागि ब्याङ्क।
लुम्बिनी इन्जिनियरिङ कलेजमा फर्ना खुल्यो।
शिक्षा मन्त्रालय र पोखरा विश्वविद्यालयबाट सम्मानित एवं ISO 9001:2015 सर्टिफाइड लुम्बिनी इन्जिनियरिङ म्यानेजमेन्ट एन्ड साइन्स कलेजमा 20 ब्याचको लागि बीई सिभिल, बीई कम्प्युटर र बीई इलेक्ट्रिकल एन्ड इलेक्ट्रोनिक्समा भर्ना खुल्यो।
केही सिट बाँकी रहेको हुँदा तुरन्त सम्पर्क गर्नुहोस्।
लुम्बिनी इन्जिनियरिङ कलेज, भलवारी, रूपन्देही। फोन 071-561-030, मोबाइल 98-416-12712 र 98-470-20512।
पराई भूमिमा कमाउँछन् खुसी सबको लागि।
हिमाल रेमेट पुर्याउँछौ खुशी, अ प्रोडक्ट अफ हिमालयन ब्याङ्क लिमिटेड।
उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको नेपाल दर्पणमा अब सुनौ पूरा खबर। प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल सुरुङ मार्गको नयाँ युगमा प्रवेश गरेको बताउनु भएको छ। नागढुङ्गा सिस्नेखोला सुरुङ मार्ग शिलान्यास गर्दै प्रधानमन्त्री ओलीले अहिलेको सरकारले जलविद्युत र सिंचाईको क्षेत्रमा नहर बनाउने काम गरिरहेको र राजमार्गमा सुरुङ निर्माणको काम शुरू भएसँगै आफूलाई झनै खुशी लागेको बताउनुभयो। उहाँले सुरुङ मार्ग तोकेको समयमा सम्पन्न गर्न जापानको हाजमा इण्डो कर्पोरेशन कर्पोरेशनलाई सचेत पनि गराउनुभयो।
राजमार्ग र बाटोको सम्बन्धमा यस प्रकार टनेलको प्रविधिको शुरूआत गरेका छौँ। विद्युत उत्पादनका लागि, ऊर्जाका लागि, खाने पानीका लागि, सिंचाईका लागि हामीले नहरहरू बनाएका थियौँ, तर यस प्रकार राजमार्ग र बाटोका लागि बनाएका थिए। आज एउटा नयाँ स्तरको नयाँ प्रविधिका साथ हामी अर्को एउटा फड्को मारेका छौँ, एक कदम फेरि अगाडि बढेका छौँ। आज यस सुरुङ मार्गको निर्माण कार्य प्रारम्भ भएको छ।
अरू सुरुङ मार्गको निर्माणको कामलाई पनि सरकारले तीव्रता दिने भन्दै उहाँले टोखा छहरे भित्रावती स्याप्रेबेसी सुरुग मार्गलाई पनि अगाडि बढ़ाउन लागेको जानकारी दिनुभयो। 1600 किलोमिटर सड़क कालोपत्रे भइसकेको भन्दै प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालको इतिहासमा यति धेरै सड़क मार्ग कहिल्यै नबनेको दावी पनि गर्नुभयो।
यस वर्ष मात्रै 1600 किलोमिटर भन्दा बढ़ी बाटो कालोपत्र गरियो, पक्की बनाइयो। त्यो पनि एक लेनको बाटो होइन, अहिले एक लेनको बाटो बनाउन छोड़ियो। अब कम्तीमा डबल लेन नत्र फोर लेन र सिक्स लेनका बाटाहरू हामी बनाउँदैछौ र अहिले मैले भनेको 1600 किलोमिटर भन्दा बढ़ी बाटो बन्यो भनेको एक लेनको बाटो हो। इतिहासमा यति धेरै बाटो कहिले पनि बनेको थिएन।
यस्तै भौतिक पूर्वाधार तथा यातायात मन्त्री रघुवीर महाश्रेष्ठले सुरुङ मार्ग निर्माणको काम समयमै सम्पन्न हुने विश्वास व्यक्त गर्नुभएको छ। उहाँले देशका प्रमुख राजमार्गमा स्तरोन्नति गर्ने र सुरुङ मार्गको निर्माणलाई प्राथमिकता दिएर अघि बढ़ने प्रतिबद्धता जनाउनुभयो।
र यही आर्थिक वर्षमा हामीले कम्तीमा 7 सुरुङ मार्गको डीपीआर तयार गर्न गइरहेका, यसको लागि परामर्शदाताको खरिद प्रक्रिया अगाडि बढ़ाएका छौं। हामी टनेल मार्ग दिन प्रतिदिन यही टनेल मार्गलाई प्रिफरेन्स दिनेछौ। नारनुङ्गा सुरुङ मार्गको कुरा छ, हामीले 42 महिना दिए पनि व्यक्तिगत रूपमा मैले पनि र सड़क विभागले पनि निर्माण कम्पनी हजमालाई अनुरोध गरेका छौं। साँच्चीकै बनाउने हो भने बढ़ीमा 36 महिनाभित्र तपाईँले हामीलाई बनाएर दिनुहोस् र उहाँहरूले त्यसमा सकारात्मक कुरा गर्नुभएको छ।
यस्तै नेपालका लागि जापानका राजदूत मासामिची साइगोले सुरुङ मार्ग निर्माणको कामले नेपालको सामाजिक आर्थिक रूपान्तरणमा सघाउ पुग्ने विश्वास व्यक्त गर्नुभएको छ। जापान अन्तर्राष्ट्रिय सहयोग नियोग जाइकाको सहुलियत ऋण सहयोगमा शुरू गरिएको सुरुङ मार्ग निर्माणका लागि 22 अर्ब लाग्ने अनुमान गरिएको छ। जाइकाले 16 अर्ब सहयोग गर्ने र 6 अर्ब सरकारले आन्तरिक स्रोतबाट परिचालन गर्ने जनाइएको छ। प्रवेश मार्गसहित 5.56 किलोमिटरको सुरुङ मार्ग निर्माणले नेपालको पूर्वाधार विकासमा महत्वपूर्ण योगदान दिने विश्वास गरिएको नागढुङ्गा सुरुङ मार्ग निर्माण आयोजनाका निर्देशक श्यामप्रसाद खरेलले बताउनुभयो। अहिलेसम्म मुआवजा वितरणको 50% काम सकिएको र 3.5 वर्षभित्र सुरुङ मार्ग निर्माण सम्पन्न गर्ने लक्ष्य राखिएको पनि खरेलले बताउनुभयो।
राष्ट्रपति विद्यादेवी भण्डारीले जापान नेपालको प्रमुख विकास साझेदार भएको बताउनु भएको छ। जापानको औपचारिक भ्रमणमा रहनु भएकी राष्ट्रपति भण्डारीले भण्डारीको सम्मानमा जापानमा रहेको नेपाली राजदूतावासले आयोजना गरेको कार्यक्रममा उहाँले नेपालीहरूलाई दुःख पर्दा असल र भरपर्दो मित्रको रूपमा जापानले सघाएको बताउनुभयो। यस्तै राष्ट्रपति विद्यादेवी भण्डारी र जापानका प्रधानमन्त्री सिन्जो आबेबीच भेटवार्ता भएको छ। बिहान भएको भेटवार्तामा राष्ट्रपति भण्डारीले राजनीतिक स्थिरता कायम भएकोले नेपालको आर्थिक विकासमा सहयोग पुर्याउन जापान सरकारसँग आग्रह गर्नुभयो।
नेपालको सामाजिक आर्थिक विकासमा जापान सरकारले पुर्याउँदै आएको निरन्तर सहयोगको हामी उच्च प्रशंसा गर्दछौ। आगामी दिनमा पनि जापानको तथा जापानी जनताको उदार सहयोगले निरन्तरता पाउनुहुन्छ भन्नेमा सबै नेपाली ढुक्क छ।
यस्तै राष्ट्रपति भण्डारीले हालै जापानमा आँधीबाट आएको भएको मानवीय र भौतिक क्षतिप्रति दुःख व्यक्त गर्नुभएको छ। यस्तै जापानले नेपालको विकास निर्माणमा गरेको सहयोगको पनि भण्डारीले प्रशंसा गरेको परराष्ट्र मन्त्रालयले जनाएको छ।
यसैबीच सरकारले म्यानमारका स्टेट काउन्सिलर आङ सान सू चीको नेपाल भ्रमणको तयारी शुरू गरेको छ। राष्ट्रपति विद्यादेवी भण्डारीको म्यानमार भ्रमणका बेला सूचीले नेपाल भ्रमण वर्ष सन् 2020 प्रवर्धन गर्न नेपाल आउने चाहना व्यक्त गरे लगत्तै सरकारले उहाँको भ्रमणको तयारी शुरू गरेको हो। राष्ट्रपति भण्डारीको उच्चस्तरीय भ्रमण सम्पन्न गरी स्वदेश फर्किएका परराष्ट्र मन्त्री प्रदीप गेवालीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा संचारकर्मीसँग म्यानमारका स्टेट काउन्सिलर सूचीले नेपाल भ्रमण वर्षको प्रवर्धनका लागि नेपाल आउने चाहना व्यक्त गरेकाले सरकारले तयारी थालेको बताउनुभयो।
स्टेट काउन्सिलर आङ सान सू की चाहिँ यो भ्रमण वर्षलाई विशेष प्रमोशन गर्नको निम्ति आउन चाहनुहुन्छ, हामीले त्यो प्रबन्ध मिलाउनेछौं। सुप्रतिकी सन्धि सम्बन्धी पहिलो कुरा त यहाँहरूलाई म प्रश्न पार्न चाहन्छु, कुनै विदेशीहरूको दबावमा कुनै काम गर्छ या कुनै काम गर्दैन, गर्नुपर्ने काम गर्दैन या नगर्नुपर्ने काम गर्छ भन्ने चाहिँ यो भ्रम अथवा त्यो खालको चाहिँ जिज्ञासा यहाँहरूले अब फेरि नदोहोऱ्याउनु भए हुन्छ। यो स्ट्याण्ड बाई हाम्रो पोजिसन हो, हामी कहीँ कसैको पनि दबावबाट परिचालित हुँदैनौँ, दबावबाट हामी चाहिँ विचलित हुँदैनौँ।
निर्वाचन आयोगले आउँदो मंगिर 14 गते हुने उपचुनावका लागि मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृत खटाएको छ। आयोगले न्याय परिषदको परामर्शमा 37 जिल्ला न्यायाधीशलाई मुख्य निर्वाचन अधिकृत र न्याय सेवा आयोगको परामर्शमा 11 नेपाल न्याय सेवाका राजपत्राङ्कित द्वितीय श्रेणीका अधिकृतलाई निर्वाचन अधिकृतमा नियुक्त गरेको हो। आउँदो 13 गतेदेखि उपचुनावका लागि मुख्य निर्वाचन अधिकृत खटिने पनि आयोगले जनाएको छ।
नेत्र विक्रम चन्द विप्लव नेतृत्वको नेकपाका सर्लाही इन्चार्ज कुमार पौडेल प्रहरीसँगको झडपमा नमारिएको राष्ट्रिय मानवाधिकार आयोगले निष्कर्ष निकालेको छ। राष्ट्रिय मानवाधिकार आयोगको टोलीले घटनाको स्थलगत अध्ययनपछि प्रहरीले कुमार पौडेललाई पक्राउ गरेपछि गोली हानी हत्या गरेको निष्कर्ष निकालेको हो। आयोगका सचिव तथा प्रवक्ता वेद भट्टराईले निकालेको विज्ञप्तिमा घटनामा संलग्न प्रहरी अधिकारीलाई कार्यवाही गर्न सरकारलाई निर्देशन दिइएको छ। यस्तै आयोगले विप्लव नेतृत्वको नेकपालाई शान्तिपूर्ण ढंगबाट क्रियाकलाप गर्न पनि आग्रह गरेको छ। सीधाकुरा प्रश्न विचार, यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्ज नेपाल दर्पणमा। कुराकानी सँगै खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
माया प्रेम लाग्यो कि डबल पो देख्छु, जनलाई सन्चो भएन कि डबल डबल देख्छु,
खुसीको जोडी हेर्छु सुन्ने हो कि डबल पो देख्छु, दसैँमा आयमी गर्दा पो
डबल 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 देख्छु।
यो दसैँ तिहारमा
हरेक हप्ता दुईजनालाई
आयमी गरेको रकमको डबल रकम,
हरेक महिना दुईजनालाई
आयमी गरेको रकमको डबलको डबल,
र बम्परमा एकजनालाई आयमी गरेको रकम
डबलको डबलको पनि डबल रकम,
साथै आयमी पेबाट
अर्को आयमी पेमा पैसा पठाउनलाई डबल रिवार्ड पोइन्ट,
खुसीलाई डबलको डबलको डबल गरौ आयमी गरौ।
ए मदन बहादुर, मैले त सानीमा ब्याङ्कको प्रायोरिटी पास लिएँ है।
होइन, यो प्रायोरिटी पास भनेको के हो?
ए विदेश गइरहनु पर्छ, इकोनोमी क्लासको टिकट काटेर एयरपोर्टहरूमा भिआइपी लन्चको सुविधा पाउने कार्ड हो क्या, आइडिया लाउनु पर्यो नि आइडिया। हेर मदन बहादुर, यो कार्ड भएपछि एयरपोर्टको लाउन्जमा आराम गर्न पाइन्छ, पत्रिका पढ्न पाइन्छ, नेट चलाउन पाइन्छ, खान पाइन्छ, पिउन पाइन्छ, अनि कतिपय एयरपोर्टमा थाकेको बेलामा मालिस गर्ने सुविधा पनि पाइन्छ क्या।
गजबै रहेछ नि त। अनि सानिमा ब्याङ्कको बचत खातामा अरू के पाइन्छ त्यो पनि भन त।
हेर मदन बहादुर, सानिमा ब्याङ्कले 6 घातक रोगको उपचारको लागि ₹3,00,000 बिमा पनि गरेको छ।
भनेपछि ती घातक रोगको उपचार नपाएर मर्नु नपर्ने भयो नि त।
हो नि मदन बहादुर, त्यति मात्रै हो र भने सानिमा ब्याङ्कको भिसा कार्ड भएपछि नेपालभरका जुनसुकै एटिएमबाट पैसा झिके पनि चार्ज लाग्दैन, बचतको ब्याज पनि सबैभन्दा बढी छ।
पैसा चाहिँ कतिको सुरक्षित छ नि?
सानीमा त एकदमै सुरक्षित छ, सबैभन्दा कम खराब कर्जा भएको ब्याङ्क नै सानीमा ब्याङ्क हो। गत 7 वर्षदेखि यसको बिग्रेको ऋण त 0 बराबर छ नि।
सानीमा जस्तो राम्रो ब्याङ्कमा खाता खोलौँ, सम्पूर्ण सुविधाको उपयोग गरौँ।
अनलाइन खाता खोल्नका लागि www.sanimabank.com मा लगइन गर्नुहोला। थप जानकारीका लागि 98-0119-0119 मा सम्पर्क गर्नुहोला।
मेरो जीवन मेरो शरीर मेरै अधिकार,
अन्त्य गरौं महिला हिंसा अनि दुर्व्यवहार,
महिलामाथि हुने हिंसा विरुद्ध एक हौं।
अमेरिकी विकास नियोगको आर्थिक सहयोगमा संचालित हरियो वन कार्यक्रम अन्तर्गत राष्ट्रिय प्रकृति संरक्षण कोष र उज्यालो रेडियो नेटवर्कद्वारा जारी सन्देश।
तपाई अहिले रेडियो मोबाइल एप्लिकेशन र अनलाइनबाट प्रसारण भइरहेको उज्यालो रेडियो नेटवर्कको नेपाल दर्पण सुन्दै हुनुहुन्छ। यतिन्जेल हामीले सड़क पूर्वाधारमा महत्वपूर्ण संरचना मानिएको नागढुङ्गा सिस्ने खोला सुरुङ मार्गको शिलान्यास, विप्लव समूहका सर्लाही इन्चार्ज पौडेल प्रहरीसँगको झडपमा नमारिएको मानव अधिकार आयोगको निष्कर्ष, घटनामा संलग्न प्रहरी अधिकारीलाई कार्यवाही गर्न सरकारलाई निर्देशन लगायतका खबर प्रस्तुत गर्यौं।
अब बाँकी प्रसंग, दोलखाको कालिन्चोक गाउँपालिकाको कार्यालयमा तोडफोड़ गरी कार्यालय नै अन्यत्र सारिएको छ। गैराती कालिन्चोक गाउँपालिका 5 का वडाध्यक्ष सहितको टोलीले सुनखानीमा रहेको कार्यालयको मूल गेट र ढोकाको साँचो फुटाएर कार्यालयमा भएका सामग्री लपी लाङमा लगेका हुन्। गाउँपालिकाका अध्यक्ष विन कुमार थामीले नागरिकको चाहना अनुसार नै सबैलाई पाएक पर्ने ठाउँमा कार्यालय उद्घाटन गरिएको बताउनुभयो, तर उपाध्यक्ष कालिका पाठकले भने यसको विरोध गर्नुभएको छ।
आर्थिक खबरको साथमा बजाज मोटरसाइकल,
बजाज भविष्यवाणी, अब कति जितिन्छ पहिल्यै देखिन्छ।
चालू आर्थिक वर्षको तीन महिना पूरा भइसक्दा पनि सरकारी खर्चको अवस्था भने निराशाजनक देखिएको छ। तीन महिनामा जम्मा 4.5% मात्रै विकास खर्च भएको छ। सरकारले यो वर्षको लागि 4.8 अर्ब रूपियाँ विकास बजेट छुट्याएकोमा अहिलेसम्म जम्मा 18.56 अर्ब रूपियाँ मात्रै खर्च भएको छ। यस्तै तीन महिनामा राजस्वको लक्ष्य पनि जम्मा 80% मात्रै पूरा भएको छ। आयातको दर कम भएकाले राजस्व संकलनको लक्ष्य भेटाउन मुस्किल भएको अर्थ मन्त्रालयले जनाएको छ। भन्सारमा कडाई नगर्दा व्यापार घाटा बढ़ने र कडाई गर्दा भन्सार राजस्वमा कमी आउने भएकाले यसको सन्तुलनमा सरकारलाई समस्या परेको देखिएको छ। तीन महिनामा विकास खर्च कम भएको र राजस्व संकलनमा कमी आएकोले अर्थ मन्त्रालयलाई प्रभावकारी काम गर्नुपर्ने दबाव बढ़ेको छ। विकास खर्च किन बढ़ाउन सक्नु भएन भनेर साथी अर्जुन पोखरेलले अर्थ मन्त्रालयको अनुगमन तथा मूल्यांकन शाखाका सहसचिव उत्तर कुमार खत्रीलाई सोध्नु भएको छ।
पहिलो यो त्रैमासिक तीन महिनामा चाहिँ खास गरी अब यो तयारीकै कामहरू हुने हुँदा, जस्तो उदाहरणको लागि अब टेन्डर डकुमेन्टहरू तयार गर्ने, टेन्डर आह्वान गर्ने, त्यसको मूल्याङ्कन गर्ने लगायतका कामहरूले गर्दा अलिकति खर्च कम भएको हो। अब यसपछिका महिनाहरूमा चाहिँ अब त्यो काम चाहिँ सुरु हुन्छ, टेन्डर सम्झौता हुन्छ, त्यसपछि काम अगाडि बढ्छ। अझ हामीले चाहिँ यसपालि चाहिँ के पनि गर्यौँ भनेदेखि अर्थ मन्त्रालयले खर्चलाई प्रभावकारी बनाउनको लागि के कस्ता सहजीकरण गरिदिनुपर्ने विषयहरू छन्, कहाँ समस्या छ भनेर समीक्षा पनि हामीले भदौ महिनाभरि सबै मन्त्रालयहरूसँग गरिसकेका छौँ। अब चाहिँ अब भनौँ न यो अब यो असोज दशैंको अब कार्यविधि कानूनहरू पनि तयार भइसके, अब चाहिँ टेन्डर सेन्डर गर्ने कामहरू पनि भयो, मूल्याङ्कन पनि हुने चरण गइसक्यो, अब चाहिँ अपरेसनमा जाने हो, अब खर्च बढ्छ।
तपाईँले भन्नुभएका कारणहरू नआउन् भनेरै हामीले असार 15 साटो देश 15 बजेट लगायौँ, सार्वजनिक खरिद ऐन चेन्ज गर्यौं, मन्त्रालयबाट पटक पटक निर्देशन भयो, तर पनि सुध्रिन सकेनौ, समस्या हाम्रो व्यवहारमा जस्तो देखिएन।
अब यो इम्प्याक्ट देखिनलाई केही समय लाग्छ होला, हामी रिफर्म प्रक्रियामै छौँ, कतिपय खर्च प्रणालीमा गर्नुपर्ने सुधारहरू, कतिपय राजस्व परिचालनमा गर्नुपर्ने सुधारहरू लगायत हामी कामहरू गरिराखेका छौँ। खर्च जथाभावी त्यता खर्च गर्नु त भएन, तर नियमपूर्वक खर्च गरेर खर्चलाई अलिकति बढी नै खर्च होस् भन्ने उद्देश्यले हामीले तोकेको जुन आर्थिक वृद्धि पूरा हुन्थ्यो, हामीले अब यसको प्रभाव त धेरै ठाउँ पर्छ नि त होइन, र खर्चलाई प्रभावकारी बनाउनका लागि अर्थ मन्त्रालयले सहयोग समन्वय र सहजीकरणको भूमिका निरन्तर लागिरहेको पनि छ र लागिरहने पनि।
अब राजस्व संकलनको कुरा गर्दा पनि त्यहाँ पनि अलिकति निराशाकै कुरा आउँछ, 80% हाराहारीमा मात्रै छ, तपाईँहरूको डाटाले पनि त्यही भन्छ, किन यसरी अहिले कम भइरहेको यो
राजस्व परिचालनमा चाहिँ सोचे जस्तो अथवा हामीले राखेको लक्ष्य अनुरूप हामीले चाहिँ एचिभ गर्न सकेका छैनौँ, यो चाहिँ साँचो नै हो। यो व्यापारको भोल्युम घट्नुमा चाहिँ अलिक विलासिताका वस्तुहरूमा अलिकति हामीले भन्सार दरबन्दीहरू बढाएको पनि हो र अलिकति व्यापार घाटालाई चाहिँ कम गर्ने नीतिगत व्यवस्था पनि गरेको कारणको यो प्रभाव पनि होला। अब चाहिँ भनौँ न यो अब यो दशैं तिहार पछिदेखि अब अलिकति अनुगमनले पनि अलिक क्रियाशील
संयोजन कसरी गर्ने, आयातमा अलिकति टाइट गर्दाखेरि राजस्वको लक्ष्य भेटाउन मुस्किल हुने, राजस्व पूरा गर्छु भन्यो भने फेरि तपाईँहरूले भन्सारमा अलिक त्यस्तो टाइट गर्न नमिल्ने अवस्था देखियो,
उपभोग्य वस्तुहरू त अब हामीले उपभोग गर्दैनौँ भन्न सक्ने अवस्थै रहेन, तर विलासिताका वस्तुहरू चाहिँ अलिकति कम गर्दा पनि हुन्छ, त्यस्ता खालका वस्तुहरू रक्सी चुरोट लगायतका वस्तुहरूमा अलिकति हामीले चाहिँ यो बढाएकै हो होइन।
आयात घट्नुले तपाईँहरू खुसी हुनुहुन्छ कि दुखी हुनुहुन्छ?
पक्कै पनि व्यापार घाटा कम हुँदाखेरि अलिकति अब भनौँ न व्यापार घाटा चाहिँ कमसेकम कम भएको छ भन्ने हो। व्यापार घाटा कम भन्दा पनि व्यापार घाटाको वृद्धि चाहिँ कम भएको हो, अहिले निर्यातको चाहिँ वृद्धि चाहिँ अलिकति बढेको देखिन्छ, यद्यपि हामीले सोचे जस्तो निर्यात वृद्धि हुन सकेको छैन, त्यसका लागि अलिकति हामीले हाम्रो आफू सक्षम हुनको लागि पनि आफ्नो आन्तरिक उत्पादनलाई बढावा गर्नैपर्छ, यदि त्यो अनुसार गर्न सकियो भने हाम्रो व्यापार घाटा पनि घट्नेछ र स्वदेशमै विदेशमा गएर काम गर्नु पनि पर्दैन, स्वदेशमै रोजगार पनि प्राप्त गर्न सकिन्छ भन्ने चाहिँ लागेको छ।
उहाँ हुनुहुन्थ्यो अर्थ मन्त्रालयको अनुगमन तथा मूल्याङ्कन शाखाका सहसचिव उत्तर कुमार खत्री, विकास खर्च बढ़ाउन सकिने उपायबारे कुराकानी गर्दै। फेरि पनि खबरकै सिलसिला, अर्थमन्त्री डाक्टर युवराज खतिवडाले नेपालको जलविद्युत, कृषि र शहरी पूर्वाधारको क्षेत्रमा लगानी गर्न विश्व समुदायलाई आग्रह गर्नुभएको छ। विश्व बैंक समूह तथा अन्तर्राष्ट्रिय मुद्रा कोषको संयुक्त वार्षिक बैठकको दोस्रो दिन बोर्ड अफ गवर्नरको प्लेनरी सेसनमा उहाँले विश्व समुदायलाई नेपालमा लगानी गर्न आग्रह गर्नुभयो।
फाट क्षेत्रमा 11 वर्षपछि बिजुली बत्ती पुगेको छ। विद्युतीकरणका लागि काम शुरू भएको 11 वर्षमा बिजुली बलेपछि गल्दा फाँटका स्थानीय बासिन्दा खुशी भएका छन्। लामो समयको प्रयासपछि 11 केबीको राष्ट्रिय प्रसारण लाइनबाट गाउँमा बिजुली पुर्याउन सफल भएको लालीगुराँस विद्युत सहकारी संस्थाका अध्यक्ष दुर्गा सौमेले जानकारी दिनुभयो।
पर्वतको बिहादीमा 23 वर्षपछि खानेपानी आयोजना सम्पन्न भएको छ। बिहादी गाउँपालिका 2 बर्रा चौर र वडा नम्बर 3 रानी पानीमा खानेपानी पुर्याउन 23 वर्ष अघि शुरू भएको लिसे गएर खानेपानी तथा सरसफाई योजना बल्ल बनेको हो। मूलको विवादका कारण 2053 सालमा निर्माण शुरू भएको आयोजनाको काम 70% पूरा भएपछि 20 मई अलपत्र परेको थियो। मूलको विवाद समाधान भएपछि पश्चिम नेपाल ग्रामीण खानेपानी तथा सरसफाई परियोजना र उपभोक्ताको श्रमदानबाट 1,43,00,000 रूपियाँको लागतमा आयोजना बनेको हो। दुईवटाका 193 घर सहित विद्यालय सार्वजनिक संस्था र मन्दिरमा पनि खानेपानीको सुविधा पुगेको छ।
प्रदेश 3 सरकारले पशुपालन तथा मत्स्य विकासका लागि चालू आर्थिक वर्षमा निजी तथा सहकारीको साझेदारीमा 24 करोड़ रूपियाँ भन्दा धेरै लगानी गर्ने भएको छ। प्रदेशको भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयले निर्धारण गरेको पशु पंक्षी तथा मत्स्य विकास कार्यक्रममा साझेदारीका लागि कृषक समूह सहकारी र निजी क्षेत्रलाई आह्वान गरिएको छ।
नेपालमा इन्टरनेट प्रयोगकर्ताको संख्या झण्डै 2 करोड़ पुगेको छ। नेपाल दूरसंचार प्राधिकरणको तथ्याङ्क अनुसार इन्टरनेट प्रयोगकर्ताको संख्या 1,98,41,600 पुगेको छ। नेपालको जनसंख्या 2,96,00,000 आधार मान्दा कुल जनसंख्याको 67.23% इन्टरनेट सेवा लिइरहेका छन्।
सीधाकुरा प्रश्न विचार, यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्ज, नेपाल दर्पणमा। मेरो पनि भन्नु छ सँगै, खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
सृजनशील नेपाली युवा सिनेकर्मीहरूमा किम्फको आह्वान, कथानक, वृत्तचित्र वा एनिमेशन मध्ये कुनै एक विधामा आफ्नो 3 मिनट अवधिको शर्ट फिल्म नोभेम्बर 15, 2019 भन्दा अगाडि बुझाउनुहोस् र नगद पुरस्कारको साथसाथै किम्फमा प्रदर्शित हुने मौका पाउनुहोस्। थप जानकारीको लागि किम्फ हिमालय एसोसिएशन लाजिमपाट काठमाडौँ, फोन नम्बर 01-444-0635, www.kimff.org।
ओहो महेशजी, हिजोको कार्यक्रममा तपाईँले धारा प्रवाहका साथ बोल्नु भएको देखेर म त छक्कै परे। हिजो आज त हेर्दा पनि एकदमै प्रोफेसनल र आत्मविश्वासी देखिनुहुन्छ।
यो सबै परिवर्तन त निपमा पब्लिक स्पिकिङ तालिम लिएपछि भएको हो नि।
हजुर, वाक शक्ति, व्यक्तित्व तथा क्षमता विकास गरी विभिन्न क्षेत्रमा सफल हुनका लागि एकदमै उपयोगी पब्लिक स्पिकिङ तालिममा सहभागी हौ।
सम्पर्क
नेपाल एन्टरप्रेनरसिप एजुकेशन फाउन्डेशन, निफ, बाग बजार, काठमाडौँ।
फोन नम्बर 42,38,545।
एभरेस्ट ब्याङ्क रहेको बिल्डिङको 3rd फ्लोर।
नेपालकै सबैभन्दा ठूलो निजी आँखा अस्पतालको सञ्जाल भएको दृष्टि आई केयर सिस्टमद्वारा सञ्चालित अत्याधुनिक प्रविधि सहित अन्तर्राष्ट्रिय स्तरको आँखा अस्पताल दृष्टि आँखा केन्द्र।
हाम्रा सेवाहरू बिना इन्जेक्सन मोतीबिन्दुको शल्यक्रिया, जलबिन्दु र पर्दाको शल्यक्रिया,
मधुमेह बिरामीका पर्दाको परीक्षणको लागि विशेष प्याकेजको व्यवस्था,
पूर्ण रूपमा कृत्रिम आँखाको सुविधा तथा अल्छी आँखाको उपचारका साथै आँखाको सम्पूर्ण परीक्षणका लागि
दृष्टि आँखा केन्द्र कलंकी। फोन 52,24,352 र 52,24,353।
वेबसाइट www.drishtieye.org।
अब दृष्टिको 8 शाखा काठमाडौँको नयाँ बानेश्वरमा पनि दृष्टि आँखा केन्द्र।
सबैका लागि दृष्टि, सबैका लागि दृष्टि।
विभिन्न रेडियो स्टेशनबाट मेचीदेखि महाकालीसम्म र मोबाइल एप्लिकेशन तथा अनलाइनबाट संसारभरि एकसाथ प्रसारण भइरहेको नेपाल दर्पणमा तपाईंलाई फेरि स्वागत छ।
अब बाँकी खबर, सुनचाँदीको अवैध आयात गरी कारोबार गर्ने 2 भारतीय नागरिक विरूद्ध जिल्ला अदालत कैलालीमा मुद्दा दर्ता भएको छ। यस्तै खोटाङमा सुन सफा गर्ने भन्दै ठगी गरेको आरोपमा 1 भारतीय पक्राउ परेका छन्। पाल्पाको रामपुर नगरपालिका 4 सदावर्तका गमिल कुमार श्रेष्ठको भारत पाकिस्तान बीच कश्मीरमा भएको झडपमा ज्यान गएको छ। हिजो राति कश्मीरमा भएको भिडन्तमा भारतीय सेनामा कार्यरत गमिलको ज्यान गएको उहाँको परिवारले जनाएको छ। गमिल 27 महिना अघि मात्रै भारतीय सेनामा भर्ती हुनुभएको थियो।
सर्लाहीको विष्णु गाउँपालिकामा जनप्रतिनिधिबीच झडप हुँदा 3 घाइते भएका छन्। गाउँपालिकाको कार्यालयमा वडा अध्यक्षले हिजो लगाएको ताला खुलाउने क्रममा झडप भएको हो। यस्तै बैतडीको दशरथचन्द नगरपालिका 9 ग्वालेकमा सड़क बनाउने क्रममा झडप हुँदा भन्दा 8 जना घाइते भएका छन्।
त्रिभुवन विश्वविद्यालयले आगामी शैक्षिक सत्रदेखि स्नातकोत्तर तहमा श्रम शिक्षा सम्बन्धी कोर्स पनि पढ़ाउने भएको छ। मानविकी संकायको स्नातकोत्तर तहमा श्रम शिक्षा सम्बन्धी छुट्टै कोर्सको पढ़ाई आगामी शैक्षिक सत्रबाट शुरू हुने त्रिवीले जनाएको छ।
मालपोत कार्यालय लेखनाथ कास्कीका खरिदार प्रकाश पौडेल र लेखापढ़ी व्यवसायी मनोहरी भट्टराई 12,000 घुसित पक्राउ परेका छन्। यस्तै काठमाण्डुको बौद्धबाट नक्कली नोट छाप्ने मेसिन सहित 3 जना पक्राउ परेका छन्।
काठमाण्डुमा अन्तर्राष्ट्रिय युवा वैज्ञानिक सम्मेलन शुरू भएको छ। सम्मेलनको उद्घाटन गर्दै उपराष्ट्रपति नन्दबहादुर पुनले राष्ट्रिय आकांक्षा पूरा गर्नका लागि विज्ञान र प्रविधिको उच्चतम प्रयोग गर्नुपर्ने बताउनु भएको छ।
नेपाली सेनाले धनकुटा, मोरङ, सुनसरी, भोजपुर, तेह्रथुम र संखुवासभामा 1-1 सिपाही, 1 फलफूल बिरूवा अभियान शुरू गरेको छ।
सुदूरपश्चिम प्रदेश सरकारले कैलाली र कञ्चनपुरमा गरीमा धान लगाउने किसानको लगत संकलन थालेको छ।
नेप्से परिसूचक आज पनि 1.33 अंकले घटेको छ।
मेरो पनि भन्नु छ।
आजको मेरो पनि भन्नु छमा हामीले समसामयिक विषयमा तपाईँकी विचारलाई समेटेका छौं।
नागडुङ्गा सिस्ने खोला सुरुङ मार्गको शिलान्यास भएको खबर उज्यालो अनलाइनमा पढेर धेरै साथीले आफ्ना विचार लेख्नु भएको छ। अमृत भण्डारी लेख्नुहुन्छ, सुरुङ मार्ग देशको विकासको लागि महत्वपूर्ण परियोजना मानिन्छ। नेपालले अब रेल सञ्जाल र सुरुङ मार्गमा फड्को मार्दै जानुपर्छ। निर्माण शुरू हुन लागेको सुरुङ मार्ग निर्धारित समयमै सम्पन्न हुनेमा म आशावादी छु।
मित्रलाल शर्माले लेख्नु भएको छ, उद्घाटन र शिलान्यास गरेर मात्रै हुँदैन, काम बन्नु पर्यो। हामी सबै नागरिकले छिटो काम गर्न बारम्बार दबाव दिइरहौं।
पाल्पाको रामपुर घर भएका भारतीय गोर्खा सैनिक गमिल कुमार श्रेष्ठको पाकिस्तानी सेनासँगको भिडन्तमा ज्यान गएको खबर उज्यालो अनलाइनमा पढेर जय राई लेख्नुहुन्छ, भारतीय सेनामा नेपालीको ज्यान गएको यो पहिलो घटना भने होइन, स्वदेशमै अवसर सिर्जना गरे यस्तो अवस्था पक्कै आउने थिएन।
अनि कास्की क्षेत्र नम्बर 2 हुने उपचुनावका लागि उम्मेद्वार टुङ्गो लगाउन सकस भएको खबर पढेपछि कमान सिंह पाखरिन भन्नुहुन्छ, चुनाव र उपचुनाव भन्दा भन्दै एउटा राजमार्ग बन्ने बजेट सकिसक्यो, कम खर्च हुने अर्को विधिको विकास गर्न सकिँदैन र।
विचारका लागि तपाईँलाई धन्यवाद।
मेरो पनि भन्नु छ।
मेरो पनि भन्नु छ प्रस्तुत गर्दै हुनुहुन्थ्यो साथीहरू टेकमान साकिय र उपेन्द्र पाण्डे। नेपाल दर्पणमा अब विदेशको खबर। कश्मीरमा सीमा वारिपारी गोलाबारी भएपछि भारत र पाकिस्तान बीच फेरि तनाव बढ़ेको छ। उनीहरूले एक अर्कालाई गोलाबारी गरेको आरोप लगाएका छन्। घटनामा दुवैतिर सैनिक तथा गैर सैनिक नागरिकको ज्यान गएको बीबीसीले जनाएको छ। दुवै पक्षले एक अर्काले युद्ध विराम भंग गरेको र आफूले प्रतिकार गरेको दावी गरेका छन्। भारत र पाकिस्तान दुवैले कश्मीर आफ्नो स्वामित्वमा हुनुपर्ने दावी गर्दै आएका छन्।
अब खेल खबर। महिला क्रिकेट लीग डब्ल्यूसीएलमा पोखरा पल्टनले सुखद अन्त्य गरेको छ। लीग चरणको अन्तिम खेलमा आज ललितपुर फाल्कुन्सलाई 6 विकेटले हराउँदै पोखराले सान्त्वना जित निकालेको हो। ललितपुर भने अंकविहीन हुँदै घर फर्किएको छ। किर्तिपुरको त्रिवी क्रिकेट मैदानमा ललितपुरले दिएको 123 रनको मध्यम लक्ष्य पोखराले 17 ओभर 2 बलमा मात्र 4 विकेट गुमाएर भेट्टायो। पोखराको जितमा कविता कुंवरले अभिजित रहँदै 61 रन बनाइन्। टस जितेर पहिले ब्याटिङ गरेको ललितपुरले 20 ओभरमा 7 विकेट गुमाएर 122 रन बनाएको थियो।
परिषद आईसीसीको महिला 2020 क्रिकेट वरियतामा नेपालको स्थान यथावत छ। आईसीसीले सार्वजनिक गरेको नयाँ वरियतामा नेपाल 14 स्थानमा यथावत रहेको छ। अघिल्लो वरियतामा पनि नेपाल 14 स्थानमा नै रहेको थियो। नयाँ वरियता अनुसार नेपालले 17 खेलबाट 128 अंक पाएको छ। महिलाको 2020 वरियताको शीर्ष स्थानमा अस्ट्रेलिया, दोस्रोमा इंग्ल्याण्ड र तेस्रोमा न्यूजील्याण्ड रहेका छन्।
कालीकोटको पलाता गाउँपालिकाले रंगशाला निर्माण कार्य शुरू गरेको छ। गाउँपालिकाले वडा नम्बर 2 सैनमा 23 करोड़को लागतमा रंगशाला बनाउन थालेको नम्बर 9 अध्यक्ष टक्क बहादुर बमले जानकारी दिनुभयो।
भारत विरूद्धको तेस्रो तथा अन्तिम टेस्ट क्रिकेटमा दक्षिण अफ्रिका संकटमा परेको छ। पहिलो पालीमा 335 रनले पछाडि परेको फलो अनमा परेको दक्षिण अफ्रिकाले तेस्रो दिन दोस्रो पालीमा 6 विकेट गुमाएर 71 रन जोड़ेको छ। तेस्रो खेलमा दक्षिण अफ्रिका पहिलो पालीमा 162 रनमा समेटियो। दक्षिण अफ्रिकालाई सस्तोमा समेट्न उमेश यादवले 3 तथा मोहम्मद सामी, शहबाज नदीम र रविन्द्र जडेजाले 2-2 विकेट लिए। 3 खेलको टेस्ट क्रिकेट श्रृंखला भारतले यसअघि नै 2-0 जितिसकेको छ।
यिनै खेल खबरसँगै उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको नेपाल दर्पणको समय सकिन लागेको छ। विदा हुनु अघि आजका मुख्य खबरका शीर्षकहरू फेरि एकपटक।
सड़क पूर्वाधारमा महत्वपूर्ण संरचना मानिएको नागढुङ्गा सिस्ने खोला सुरुङ मार्गको शिलान्यास, अरू सुरुङ मार्गको कामलाई पनि तीव्रता दिने सरकारको प्रतिबद्धता,
विप्लव समूहका सर्लाही इन्चार्ज पौडेललाई पक्राउ गरी हत्या गरेको मानव अधिकार आयोगको निष्कर्ष, घटनामा संलग्न प्रहरी अधिकारीलाई कार्यवाही गर्न सरकारलाई निर्देशन,
3 महिनामा विकास खर्च जम्मा 4.5% मात्रै, राजस्व संकलनमा पनि कमी, अब सुधार हुने अर्थ मन्त्रालयको दावी।
कश्मीरमा गोलाबारी भएपछि भारत र पाकिस्तान बीच फेरि तनाव बढ़्यो, आफूले प्रतिकार मात्रै गरेको दुवै राष्ट्रको दावी।
र महिला क्रिकेट लीग डब्ल्यूसीएलमा पोखराको सुखद अन्त्य, आईसीसीको महिला 2020 क्रिकेट वरियतामा नेपालको स्थान यथावत।
उज्यालोको मोबाइल एप्लिकेशन र उज्यालो अनलाइन .com ताजा खबर पढ्दै र सुन्दै गर्नुहोला। आजको नेपाल दर्पण सकिएको छ। प्रविधिमा साथ दिने साथी संघर्ष विष्टसँगै हामी भोजेन्द्र बस्नेत र दिपाती मल्सिना पनि विदा हुन्छौ। नमस्कार।